तफसीर सूरत अल अनाम आयत नंबर 141 141। अब आप देखिए कि यहां पर अल्लाह ताला ने इंसान को अपनी जो नेमतें पैदा की हैं तरह तरह की, उसकी तरफ तवज्जो दिलाई है। अल्लाह रब्बुल इज्जत ने इंसान के लिए जो तरह तरह की गिजाएं पैदा किए हैं, इंसान को उस पर गौर व फिक्र की दावत दी है कि ये सब करने वाला कौन है। फरमाया वहुवल्लज़ी अनशा जन्नातिम मारूशात, वहुवल्लज़ी, और वही तो है। हुआ की जमीर अल्लाह रब्बुल इज्जत के लिए आई है कि और वो ही तो है अल्लाजी, वो जात अंशा जिसने पैदा किए, अंशा जिसने उगाए। तो अल्लाह वो जात है जिसने पैदा किए, जिसने उगाए जन्नातिन बागात। जन्नत वाहिद है और जन्नात बागात है। आप ये लफ्ज पहले भी पढ़ चुकी हैं। आपने बुनियादी तौर पर इसमें जो बात याद रखनी है कि जीन नून नून ये इसका रूट है और इसके लुगवी मानी है छुपा हुआ होना। जैसे जनीन, वो बच्चा जो माँ के पेट में होता है और जाहिर सबकी नजरों से छुपा हुआ होता है तो उसके लिए इस्तेमाल होता है, इसी तरह जिन, वो नजर नहीं आते इंसानों को तो उसको जिन को कहते हैं। फिर इसी तरह ये लफ्ज जो है वो जुनून के लिए भी बोला जाता है। जुनून जैसे कहते हैं इसको, जुनून जो है वो हो गया है तो वो कैफियत नजर महसूस हो रही होती है लेकिन वो बीमारी नजर नहीं आती। इसी तरह जन्नत जो है ये बाग के लिए इस्तेमाल किया जाता है और बाग की जमीन के लिए। बाग की जमीन जब पौधों से छुप जाती है, इतना खूबसूरत और घना बाग कि उसकी जमीन पौधों से छुप जाए, तो उसके लिए जन्नत का लफ्ज इस्तेमाल किया जाता है। जन्नत वाहिद और जन्नात इसकी जमा है। और वो खुदा ही तो है जिसने पैदा किए बागात। अब आप देखें कि जैसे जो है वो माँ बाप औलाद के लिए बड़ी मेहनत करते हैं, बड़ी मेहनत मुशक्कत करते हैं, वालदैन के बड़े एहसानात हैं औलाद पर। जैसे कभी ऐसा होता है कि जो है वो बच्चे तंग करते हैं, वालदैन की नाफरमानी करते हैं, वालदैन का दिल दुखाते हैं, तो माँ बाप बच्चों से कैसे बात करते हैं कि जो है वो तेरी माँ और तेरा बाप वही तो तुम्हारे लिए जो है वो जॉब करते हैं, मजदूरी करते हैं, माँ खाना पकाती है, तुम्हारे लिए कपड़े धोती है, तुम्हें जो है वो तुम्हारे लिए हर वक्त मुश्किलात तकलीफें बर्दाश्त करके तुम्हें सहूलतें पहुंचाना चाहते हैं तुम्हारे वालदैन, और ये काम भी तुम्हारे वालदैन ने किया, ये भी ये भी ये भी ये भी, और औलाद है कि नाफरमान है, नाशुक्री है। बाज बच्चे बहुत शिकायतें करते हैं, हर वक्त उनके मुतालबात होते हैं अपने वालदैन से, और वालदैन का जो मकाम है, उनकी जो इज्जत और एहतराम है, उसको समझ के ही नहीं देते। तो उस वक्त जो है फिर एक एक करके वालदैन की नेकियां एहसानात उनको जो है वो गिनवाए जाएं। अब पिछली आयात में भी आपने पढ़ा कि अहले मक्का जो थे, मुशरिक जो थे, वो शिर्क करते थे। अपने आप को हजरत इब्राहिम अलैहिस्सलाम और हजरत इस्माइल अलैहिस्सलाम की जो है वो उनकी तरफ मंसूब करते, कहते थे कि हम उनकी औलाद हैं, लेकिन क्या करते थे कि अपनी फसल और जानवरों में से बुतों का हिस्सा भी निकालते थे। जब अल्लाह का हिस्सा निकालते तो बुतों का हिस्सा भी निकालते। और वो क्या करते थे, वो जो थे उन्होंने कुछ जानवरों को जो है वो बुतों के नाम पर छोड़ दिया हुआ था। और क्या करते थे कि जानवरों के बारे में उन्होंने अजीबो गरीब जो है वो रस्में घर रखी थी कि कुछ जानवर और खेती जो थी वो कोई खा ही नहीं सकता था, कुछ औरतें नहीं खा सकती थी, कुछ को बुतों के नाम पर नजर कर देते थे, कुछ जो है वो सवारियों पर सवार ही नहीं होते थे, बहीरा साहिबा वसीला हाम वगैरह। तो वो क्या करते थे, एक तरफ वो शिर्क करते थे, दूसरी तरफ वो आखरत जो है उसकी फिक्र नहीं करते थे, और खुद से इन्होंने कायदे और जाब्ते मुकर्रर कर रखे थे। और ये सब क्या था, ये शैतान की चालें। और इनका ये क्या करते थे?
ये गुमराही के रास्तों पर चलते थे और कहते थे कि हम तो अपने अबाओ अजदाद का जो रास्ता है या तौर तरीके हैं उस पर चल रहे हैं। अब आप देखिए कि पिछला सबक जो आपका खत्म हुआ आयत नंबर 140 में अल्लाह रब्बुल इज्जत ने यही बात कही ना कि अल्लाह के दिए हुए रिज़्क को अल्लाह पर इफ्तरा परदाजी करके इन्होंने हराम ठहरा लिया, यकीनन ये भटक गए। और ये लोग कैसे हैं कि ये राह रास्त पाने वाले नहीं हैं। अब फिर अल्लाह ताला अपने इनामात जो है वो गिनवाते हैं, अपनी नेमतें जो हैं एक एक करके इनके सामने लाते हैं। और ये जो अंदाज है ना, वहू अल्लाजी, और वही तो है वो जिसने, वही तो है वो जिसने, बड़ा खूबसूरत अंदाज है, बड़ा समझने वाला अंदाज है। हुआ अलग से कहने की जरूरत नहीं थी, अल्लाजी के अंदर भी हुआ छुपा हुआ है, हिडन है, क्योंकि अल्लाजी वो जात जिसने, लेकिन हुआ अलग आया तो क्यों? ताकीद के लिए, अहमियत दिलाने के लिए, वो अल्लाह ही है जिसने अनशा। अनशा जो है ये आप पहले ही पढ़ चुकी हैं, नून शीन हमजा इसका रूट है, इसका मतलब है उगाना, पैदा करना, परवान चढ़ाना। तो ये बाग खुद ब खुद नहीं उगते बल्कि ये पैदा करने वाला अल्लाह है। तुम्हारे देवियों ने, तुम्हारे माबूदों ने, बुतों ने, देवताओं ने नहीं इनको पैदा किया, वाहु अल्लज़ी अनशा, वो अल्लाह है जिसने इनको पैदा किया। जन्नात इन बागात को, मारुशात इन, मारुशात का लफ्ज जो है ये अहम है, ऐन रा शीन अर्श, अर्श इसका रूट है और ये बुलंदी के लिए इस्तेमाल होता है, बुलंद होना। और आप देखें कि ये छत के लिए भी इस्तेमाल किया जाता है ऐन रा शीन का लफ्ज, इसके अलावा उस चीज के लिए जो बुलंद है, जैसे फिर जो है वो रहमान जो है वो अर्श पर इस्तवा हुआ, तो अल्लाह ताला के तख्त के लिए भी इसको इस्तेमाल किया जाता है, ये लफ्ज जो है इस्तेमाल होता है। तो बहरहाल ऐन रा शीन बुलंदी के लिए है और इसके मानी है कि बुलंदी पर चढ़ाए हुए। मारुशातिन, मारुशतुन वाहिद है, मारुशतन। अब आप देखें कि ये ता जो है ये लंबी ता है, और अरबी जबान में आप याद रखें कि तीनों ता जो है ना ये मुअन्नस की अलामत है। जैसे ये ता आपको नजर आ रही है मारुशातिन, तो ये जमा के लिए आता है। इसी तरह एक ता होती है जो साथ जुड़कर आती है, और जैसे जन्नतुन वो वाहिद की अलामत है, और एकता होती है जो अलग होकर आती है, जैसे रबवातुन, रबवातुन, और फिर आगे आएगी तो इंशाल्लाह फिर आपको बताते भी हैं। तो यहां पर क्या है कि मारुशातिन जो है वो बुलंदी पर चढ़ाई हुई बेलें, छतरियों पर चढ़ाई हुई बेलें। जैसे आपने कभी देखा होगा कि बाज बागात होते हैं तो उनके ऊपर जो है जैसे लकड़ियां सी होती हैं, खाली लकड़ियां सी और छतरी सी बनी हुई होती है, और उस पर जो है वो बेलें चढ़ा दी जाती हैं। तो मारुशातिन, मारुशात के मानी क्या है कि वो बेलें जो कि छतरियों पर चढ़ाई जाती हैं। जन्नातिन बागात मारुशातिन, बुलंदियों पर चढ़ाए हुए। वगैरा मारुशातिन, वगैरा का लफ्ज बगैर के लिए भी आता है, नहीं के लिए भी आता है, यहां पे नहीं के लिए। गैरा मारुशात जो बगैर चढ़ाए हुए हैं, तो बगैर चढ़ाए हुए कौन से हैं? जैसे ऐसी बेलें जो कि जमीन पर ही फैलती और फलती फूलती हैं, जैसे खरबूजे, तरबूज, ककड़ियां, खीरे। तो वगैरह मारुशातिन, बगैर चढ़ाए हुए। तो यहां पे दो तरह के बागात का जिक्र किया जा रहा है कि जन्नातिन मारुशातिन, ऐसे बागात जिनकी बेलें जो हैं वो ऊपर चढ़ाई जाती हैं, क्योंकि बाज ऐसे होते हैं कि बेलें खुद ब खुद जो है वो नहीं जो है वो उगती, हर किस्म की बेलें होती है ना, कुछ जो है वो जमीन पर ही फलती फूलती हैं, फैलती हैं। और इस सिलसिले में जैसे आपके सामने मिसाल भी रखी कि जो है वो खरबूजे, तरबूज, ककड़ियां, खीरे, और कुछ ऐसे ही होती हैं जो ऊपर चढ़ाई जाती है। जैसे अंगूर को आप देख लें, अंगूर जो है उसकी बेल जो है वो ऊपर चढ़ाई जाती है, تو یہاں پہ دونوں کا ذکر کیا جا رہا ہے اور اس کے علاوہ بھی، اس کے علاوہ کیا ہیں، کیا ہیں جو اپنے تنے پر درخت کھڑے ہو جاتے ہیں، کیونکہ جنات کا ذکر ہے، باغات کا ذکر ہے، تو کچھ ایسے جن کی بیلیں اوپر چڑھائی جاتی ہیں اور کچھ ایسے جن کی بیلیں زمین پر ہی رہتی ہیں، پھلتی پھولتی ہیں، وہ نخلہ اور کھجور. اور آپ دیکھ لیں کہ کھجور جو ہے یہ پھل کے طور پر بھی استعمال ہوتا ہے، یہ پھل جو ہے، اور خوراک کے طور پہ بھی کھجوریں استعمال کی جاتی ہیں، کیونکہ رسول اللہ صلی اللہ علیہ وسلم پر کئی دن ایسے گزرتے تھے کہ ان کے پاس کھانے کے لیے کچھ نہیں ہوتا تھا. اور دو کالی چیزیں، حضرت بلال رضی اللہ عنہ کہتے ہیں کہ دو کالی چیزیں، اور دو کالی چیزیں کیا تھی، ایک پانی اور دوسرا جو ہے وہ کھجوریں. وزرع، اور زرع کا لفظ جو ہے یہ کھیتی کے لیے استعمال کیا جاتا ہے، زراعت. اور جب جو ہے وہ زراعت کا لفظ استعمال کر دیا تو اس سے پھر مراد کیا ہے کہ ہر طرح کی کھیتی، کیونکہ زمین جو ہے اس میں ہر طرح کی کاشت جو ہے وہ ہوتی ہے. تو یہاں پر جو ہے یہ دراصل اللہ تعالیٰ کی نعمتوں کا ذکر کیا جا رہا ہے کہ اللہ تعالیٰ نے انسان کے لیے طرح طرح کی غذائیں پیدا کی ہیں. نمبر ایک، جو زمین میں پھیلتی ہیں، خربوزے، سبزیاں وغیرہ. نمبر دو، جو اوپر چڑھائی جاتی ہے جن کی بیلیں، جیسے انگور وغیرہ. نمبر تین، ایسی جو اپنے تنے پر کھڑی رہتی ہیں، جیسے کھجور ہے اور آم ہے، یا پھر اور جو پھل وغیرہ ہیں وہ اس سے مراد ہے. اور اب وہاں یہاں پہ زرع کہہ کے ہر طرح کی کھیتی آ گئی. وزرع مختلفاً اکولہ، اور ہر طرح کی جو کھیتی کیسی ہے، مختلفاً، مختلف قسم کی کھیتی ہے. اکولہ، پھل ان کے کھانے میں. اکول جو ہے یہ پھل کے لیے لفظ استعمال کیا جاتا ہے کہ اس کے پھل جو ہیں وہ مختلف ہیں. وزیتونہ، اور زیتون، ورمانہ، اور انار. زیتون اور انار کا ذکر کر کے اب آپ دیکھیں کہ زیتون کا جو پھل ہے یہ بھی جو ہے یہ بھی خوراک کے لیے استعمال ہوتا ہے، اور اس کے ساتھ ہی یہ جو ہے یہ پھل کے طور پر بھی استعمال کیا جاتا ہے، زیتون. پھر آپ دیکھیں کہ زیتون کا جو تیل ہے یہ بہترین تیل ہے، بہترین تیل ہے. اور جیسے ہارٹ پیشنٹ کے لیے بھی، اور عام طور پہ بھی جو ہے وہ زیتون کے تیل کے بارے میں بتایا جاتا ہے کہ یہ سب سے زیادہ تیلوں میں صاف ہوتا ہے، شفاف ہوتا ہے اور ہلکا ہوتا ہے. ہزاروں امراض کا بہترین علاج ہے زیتون کا تیل. اور اسی طرح جو ہے وہ انار، رمان جو ہے یہ انار کے لیے استعمال کیا جاتا ہے، رمان. اور انار جو ہے، انار کے بھی بے شمار فائدے ہیں. یہ جو ہے وہ پھل ہو یا پھر انار دانا، جیسے رمضان کا مہینہ ہے تو آپ پکوڑوں میں ڈالتی ہیں، تو انار ہے، تو اس کو بھی عوام اور خواص سب جانتے ہیں کہ اس کے جو ہیں وہ کتنے فائدے ہیں. مفسرین کہتے ہیں کہ اللہ رب العزت نے خصوصی طور پر نخل، زرع کا جو ذکر کیا تو یہاں یہ بتانا مقصود ہے کہ اللہ تعالیٰ نے طرح طرح کی، یعنی پھل بھی پیدا کیے اور اس کے ساتھ طرح طرح کی کھیتیاں پیدا کی انسانوں کے لیے، جانوروں کے لیے. اور مختلفاً اکلہ کہہ کے اس چیز کی طرف اشارہ کر دیا کہ اس کی مختلف قسمیں ہیں، ان کے مختلف ذائقے ہیں، ہزاروں، لاکھوں، سینکڑوں جو ہے دراصل اس کی قسمیں ہیں، بہت سے ان کے فائدے ہیں. اور خاص طور پر جو بات جس پر غور کرنے کی ضرورت ہے وہ یہ کہ ایک زمین ایک پانی، ایک زمین ایک پانی، اور پھر اس کے بعد جو ہے اللہ رب العزت نے اتنا وسیع دسترخوان بچھایا کہ انواع و اقسام کی لذتیں ہیں، پھل ہیں، کہ ان کو گنا نہیں جا سکتا. اور آپ کبھی درختوں کو دیکھیں جو پھلوں سے لدے ہوئے ہوتے ہیں کہ آپ کو کیسا محسوس ہوتا ہے، کہ ایسا محسوس ہوتا ہے کہ جیسے کہ باقاعدہ جو ہے وہ پیکٹ ہیں جو کہ فروٹس کے جو ہیں وہ درختوں پر اور پودوں پر جو ہیں وہ لدے ہوئے ہیں. اللہ تعالیٰ نے پیکٹس کے اندر جو ان کو اللہ نے چھلکے عطا کیے ہیں، تو غذائی پیکٹ لٹک رہے ہیں ہرے بھرے درختوں میں. آپ یہ جو ہے وہ کارن کو دیکھ لیں، آپ آم کو لے لیں، آپ کیلے کو لے لیں، آپ انگوروں کو لے لیں،
आप अनारों को देख लें, तो जबान का मजा भी है, फलों के अंदर जो है तस्कीन का आला जो है सामान मौजूद है, आंखों में देखें तो हुस्ने नजर का जौक है, पूरी कायनात है और अल्लाह ने सजाई है। तो आदमी के जिस्म के लिए जिन जिन गिजाओं की जरूरत है हर तरह की अल्लाह ताला ने अता की है। कौन? वहु अल्लाजी, वही जात है जिसने। और यहाँ पे मुतशाबिह वगैरह मुतशाबिह, तो इसमें आप याद रखें कि मुतशाबिहन मिलते जुलते यकसा, और जो है वो गैरा मुतशाबे जो के मिलते जुलते नहीं है, जैतून और अनार के दरख्तों के पत्ते रंग और शक्ल में एक जैसे हैं लेकिन मजे में एक दूसरे से मुख्तलिफ हैं। कुलू मिन समर ही, खाओ इनकी पैदावार। तो समर ही जो है, ही की जमीर, एक राय मुफस्सरीन की ये है कि ही की जमीर तो क्या है कि ये वाहिद आई है, लेकिन मुराद क्या है? सारी चीजें मुराद हैं, सारा कुछ जो कुछ अल्लाह ने पैदा किया है। कुलू मिन समर ही, खाओ इसकी पैदावार में से। कब? इजा असमरा, जब ये फल जाए, जब ये पक जाए। अब आप देखें कि यहां पर जो है ये बात बहुत आम है कि इजा असमरा, ये कहकर अल्लाह ने इस तरफ इशारा कर दिया कि पहली बात तो ये कि अल्लाह है जो कि दरख्तों और खेतों को फल देता है और वो फलदार होते हैं, खुद इंसान नहीं पैदा कर सकता, हाँ कितना ही पानी डाले, खाद डाले और बीज डाले, कितनी ही मेहनत क्यों ना करे, कोई मालिक अपने बलबूते पर ये नहीं पैदा कर सकता। तो कौन पैदा करता है? इजा असमरा, कि जब उस पर फल आता है तो अल्लाह पैदा करता है। दूसरी बात जो कही इजा असमरा, इसके माने ये हैं कि दरख्तों की शाखों और लकड़ियों से जो है वो फल निकालना तुम्हारे बस का काम नहीं है, बल्कि ये फल अल्लाह की इजाजत से आते हैं, और जब ये आ जाते हैं फल तो अल्लाह तुम्हें खाने का इख्तियार दे देता है। तो अभी पके नहीं भी है तो तुम खा सकते हो। तो इजा असमरा, जब ये फले फूले, वह आतू हक कहू, और इसका हक अदा करो। किसका हक? हू के बारे में मुफस्सरीन की दो राय हैं, एक राय तो ये है कि अल्लाह का हक अदा करो, वह आतू हक कहू, तो आतू लाओ अदा करो, हक का हूँ, किसका हक? अल्लाह का हक, कि जब ये फल जो है पक जाए और जब तुम खेती को काटो तो फिर जो है अल्लाह के रास्ते में जो है वो तुम इसमें से दो। तो अल्लाह के हक से मुराद वो सदका है जो अल्लाह के नाम पर अल्लाह की अता करदा फसल में से गरीबों और मिस्कीनों को दिया जाता है। अब आपको ये बात पता ही है कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने बारानी जमीन में से पैदावार का 10वां हिस्सा और आपाशी वाली जमीन से पैदावार का 20वां हिस्सा मुकर्रर फरमाया, और इसी तरह जो है रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने ज़कात का निसाब भी मुकर्रर फरमाया। तो आपको पता ही है ना कि वो जमीन जो के जब बारिश से बारिश होती है और जमीन फसल लाती है, तो उसमें से भी अल्लाह के रास्ते में निकालना है, लेकिन कितना निकालना है? कि उस जमीन में से पैदावार का 10वां हिस्सा निकालना है। 10वां हिस्सा ज्यादा होता है ना, क्योंकि पानी किसान को खुद नहीं देना पड़ता, बल्कि आसमान आसमान से बारिश होती है और किसान की मेहनत का उसमें कोई अमल दखल नहीं होता, तो इसलिए 10वां हिस्सा दिया जाता है। लेकिन ऐसी जमीनें जहां पे जो है वो ट्यूबवेल या फिर ये कि नहरों के जरिए आपाशी का निजाम है, किसान पानी देता है, तो उसमें से पैदावार का 20वां हिस्सा दिया जाता है। और ये हमें तालीमात जो है वो इस्लाम ने दी, और ये है अल्लाह का हक अदा करना, हक का हु कि उसका हक अदा करो। तो एक राय ये है कि हु की जमीर अल्लाह के लिए है कि गरीबों मिस्कीनों का हिस्सा अदा किया जाए, दूसरी राय ये है कि हु की जमीर जो है ये फल के लिए आई है, कि आतू हक का हूं कि जो है वो जमीन में से जो है वो फल दो। तो एक ही बात है कि अल्लाह का हक अदा किया जाए, और दूसरा ये कि जो है वो जमीन की जकात और उशर जो ये फल है वो फल जो है वो अल्लाह के रास्ते में उतना दिया जाए जो कि उसके लिए मुकरर कर दिया गया है। यौम हसाद ही, फसल काटने के दिन। यहाँ पे हसाद का लफ्ज जो है ये अहम है, और हसाद जो है ये
हा स्वाद दाल इसका रूट है। खेती कटना या फलों के तोड़ने के वक्त ये लफ्ज इस्तेमाल किया जाता है, फल तोड़े जाएं या फिर खेती को काटा जाए। तो जो ही फल तोड़ा जाए और जो ही फसल काटी जाए तो फौरन जो है वो गरीबों मिस्कीनों का हक जो है वो वाजिब हो जाता है और उसका देना जो है वो जरूरी है। और यहाँ पर इसी चीज की तरफ जो है वो तवज्जो दिलाई जा रही है कि मुसलमान क्या करते हैं कि अल्लाह ताला की जो अता करदा नेमते हैं जब उनका इस्तेमाल करते हैं तो उसके साथ ही उनको फिर क्या करना है। नंबर एक कि अल्लाह जो करीम है, जो जवाद है, जो सखी है, बंदा नवाज है, जब उसने आपकी जरूरत को पूरा कर दिया, अलवान नेमत के अंबार लगा दिए, तरह तरह के बेशुमार अकसाम के फल फूल अता किए, तो फिर क्या करना है कि ये जो अल्लाह ने दिया है तो उस पर अल्लाह का शुक्र गुजार बनना है उस, और अल्लाह का हक पहचानना है और उसके बंदों का। दूसरी बात जो है जो पता चलती है वो ये है कि ये सारी नेमतें जो अल्लाह ने दी हैं, फिर अल्लाह इन नेमतों के बारे में पूछेगा, क्योंकि जो है वो एक चीज होता है कि आप फायदा उठाते हैं और दूसरी बात क्या है कि फायदा उठाने के साथ ही आपकी एक जिम्मेदारी बन जाती है, फायदा भी उठाएं और जिम्मेदारी भी महसूस करें। और तीसरी बात जो पता चलती है और जो बहुत ही अहम है वो ये कि खुद इस्तेमाल करने के साथ साथ फिर दूसरों को भी जो है वो दिया जाए, ये नेमत की शुक्रगुजारी का हक है। और इंसान जो कि मोमिन है वो अल्लाह के शुक्रगुजार बनते हैं। तो हक कहू यौमा हसादे ही का फिर मतलब ये है कि जमीन से जो भी फसल आए तो उस पर जो है वो गरीबों मिस्कीनों को उसका हक समझ कर दिया जाए, ये नहीं कि उसको जो है टैक्स समझ कर दिया जाए, बल्कि खुशी खुशी से जो है वो अल्लाह के बंदों का जो शरई हक आप पर वाजिब हो जाता है तो आप जो है उसको लोगों को जो है वो दें। तो इसी तरह इस्लाम ने जकात का निजाम जो है वो कायम किया है, वला तुसरिफू और हद से ना गुजरो। यहाँ पे तुसरिफू जो है ये अहम है, असराफ करना। अब असराफ किसे कहते हैं, असराफ किसे कहते हैं, इसके मानी ये हैं कि जो है जब अल्लाह के रास्ते में दिया जाए तो फजूल खर्ची ना की जाए, क्योंकि हुकूक की अदायगी में भी जो है वो एतदाल इख्तियार करने का हुक्म दिया गया। और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया सदका खैरात में भी हद एतदाल से तजावुज पसंदीदा नहीं है, अफसल सदका वो है कि जिसके बाद आदमी खुद मोहताज ना हो जाए। तो क्या फरमाया, वला तुसरिफू और हद से ना बढ़ो, हद से ना गुजरो। तो इसके लिए फिर अमल के क्या बातें सामने आती हैं, नंबर एक कि अल्लाह की राह में जब खर्च किया जाए तो इसका ये नहीं मतलब कि जो है वो इंसान जो है वो सारा ही खर्च कर दे और फिर खुद जो है वो मांगने लगे। तो एक मतलब दूसरों को खर्च करना, दूसरों को देना और उसके देने में भी एतदाल। दूसरी बात यह कि अपनी जात पर भी बेदरेग खर्च ना किया जाए, क्योंकि जो शख्स अपनी ख्वाहिशात को पूरा करना चाहता है, जैसे बाज औरतों को कपड़े बनाने का बड़ा शौक है, बाज औरतों को जो है वो घर की डेकोरेशन जो है उसका क्रेज होता है, बाज औरतों को जो है वो किचन की चीजें बर्तन वगैरह उसका एक क्रेज होता है, बाज लोगों को जेवर जो है ना उसका आर्टिफिशियल है या गोल्ड का है, बाज़ औक़ात फराइज पूरे नहीं हो रहे होते लेकिन औरतें जो हैं वो शोहरों से मुतालबा करती हैं, वालदेन से मुतालबा करती हैं, तंग करती हैं। और तो यहाँ पे ये बात आप याद रखें कि असराफ से जो मना किया गया है उसमें ये नहीं कि किसी एक खास शोबे में, हर शोबे में असराफ से मना किया गया है, उसमें दूसरों को खर्च करना, दूसरों पर खर्च करना, और नंबर दो अपनी जात पर बेदरेग हद से जायद खर्च करना, या अपने बच्चों पर, जैसे बाज औरतें जो हैं बच्चों के बहुत से कपड़े, हालांकि बच्चे बहुत तेजी से बढ़ रहे हैं और एक जूता एक दफा ही पहना है, एक जोड़ा एक दफा ही पहना है, फिर दूसरा फिर तीसरा, फिर इसी तरह खिलौने, अनगिनत खिलौने। तो याद रखें बात अपनी जात की हो, बच्चों की हो, या फिर जो है रिश्तेदारों की हो, अल्लाह की राह में खर्च करना है کیونکہ اپنی ذات پہ خرچ کرنا بھی دراصل اللہ کی راہ میں خرچ کرنا ہے، تو اعتدال سے کام لینا ہے تاکہ سب کے حقوق ادا ہو سکے، اپنی ذات کے، رشتہ داروں کے، غریبوں کے، مسکینوں کے. تو یہ ہے ولا تسرفوا انہ لا یحب المسرفین، بے شک اللہ جو ہے وہ حد سے گزرنے والوں کو پسند نہیں کرتا. اب آپ چاہتی ہیں نا کہ اللہ آپ سے محبت کرے، اللہ آپ سے پیار کرے، تو اللہ کن لوگوں سے پیار کرتا ہے؟ جو اسراف نہیں کرتے، اور جو اسراف کرتے ہیں، جو حد سے گزرتے ہیں، اللہ ان کو پسند نہیں کرتا. کتنی خوبصورت بات ہے جو یہاں پر جو ہے وہ بتائی گئی ہے، انہ لا یحب المسرفین، کیونکہ اللہ جو ہے وہ اسراف سے گزرنے والوں کو پسند نہیں کرتا. تو کیا کرنا ہے کہ اسراف نہیں کرنا. اچھا ایک بات یہ بھی یاد رکھیں، کسی گناہ کے کام میں اگر خرچ کیا جائے گا نا، یا غیر ضروری کام میں خرچ کرنا، یہ بھی اسراف کی ایک شکل ہے. اور جن کاموں میں خرچ کرنا ضروری ہے، اس میں انسان جو ہے پھر کیا کرتا ہے کہ پھر بخیل بن جاتا ہے. تو جتنی بھی اسراف کی صورتیں ہیں اور جو ناجائز ہیں، تو ان سے جو ہے وہ بچنا ہے، کیونکہ اللہ ان لوگوں سے محبت نہیں کرتا، اللہ ان لوگوں کو پسند نہیں کرتا. اب آپ دیکھیں کہ میں اسراف کی آپ کو ایک مثال دیتی ہوں. جیسے آپ جو ہے ایک کمرے بیٹھی پڑھ رہی ہیں اور رات کا وقت ہے اور باقی سارے کمروں کی لائٹ آن ہے، تو یہ کیا ہے؟ یہ اسراف ہے. آپ جو ہے جیسے ایک ہال میں بیٹھی ہیں، آپ اپنے لیونگ روم میں بیٹھی ہیں، تین پنکھے چل رہے ہیں، دو پنکھے ایسے ہی چل رہے ہیں یا دو اے سی ایسے ہی چل رہے ہیں، ایک کے آگے آپ کی فیملی اور آپ لوگ بیٹھے ہوئے ہیں، تو یہ جو دو اے سی یا دو پنکھے ہیں، یہ کیا ہے؟ یہ اسراف ہے. تو اسراف کیا ہے کہ وہ جو ایکسٹرا پنکھے چل رہے ہیں، جیسے بعض اوقات آپ گھر سے نکل جاتے ہیں، اے سی آن ہے، اے سی چل رہے ہیں، یہ کیا ہے؟ یہ اسراف ہے. یہ جو ہے جو حد ہے نا، اس سے آپ باہر نکل رہے ہیں، باؤنڈریز جو ہے نا اس کو کراس کر رہے ہیں، ضائع کر رہے ہیں. اسی طرح آپ برش کرتی ہیں، آپ صبح واش روم میں گئیں اور آپ نے کیا کیا کہ برش جو ہے اس کو دھویا، اس کو پیسٹ لگایا اور ٹیپ ساتھ ہی کھول دی، پانی بہتا جا رہا ہے اور آپ کیا کر رہی ہیں؟ آپ برش جو ہے اب دانتوں کو صاف کر رہی ہیں، لیکن پانی بہ رہا ہے. یہ کیا ہے؟ یہ اسراف ہے. تو اب جب پانی کی ضرورت ہے تو اس وقت ٹیپ کو کھولا جائے، جس جگہ آپ موجود ہیں بس وہیں کی لائٹ کھولی جائے، چولہا جل رہا ہے اور اس کے اوپر کچھ نہیں ہے، یہ کیا ہے؟ یہ اسراف ہے. اور بہت سے لوگ گیس کا اس لیے خیال نہیں رکھتے، لائٹ کا اس لیے خیال نہیں رکھتے کہ ہم نے کون سا بل دینا ہے، بل تو کمپنی نے دینا ہے، وہ تو جی ہمارے کرائے کے اندر سب چیزیں جو ہیں وہ پانی کا بل، بجلی کا بل، گیس کا بل، یہ ساری چیزیں ہمارے جو ہے نا وہ ہمارے کرائے میں کٹ جاتا ہے. ہم جتنا بھی خرچ کریں تو اس لیے ہم بے دریغ خرچ کرتے ہیں، آپ بے دریغ خرچ کرتی ہیں. یاد رکھیں کہ اوپر بھی ایک ذات ہے نیلی چھتری والی، جو ان ساری چیزوں کا حساب لے گی. انہ لا یحب المسرفین، کہ اللہ حد سے گزرنے والوں کو پسند نہیں کرتا. وَمِنَ الْعَنْعَامِ، تو پہلے ذکر تھا کھیتی کا اور اب ذکر ہے جانوروں کا. وَمِنَ الْعَنْعَامِ، اور مویشیوں میں سے انعام کا جو ہے وہ یہاں پہ ذکر کیا جا رہا ہے، اور اس سے مراد جو ہے بھیڑ، بکری، اونٹ، گائے. اس میں بھی بتایا جا رہا ہے کہ دو طرح کے اللہ نے جانور پیدا کیے ہیں، حمولتا و فرشا. حمول جو ہے ح میم لام، اور یہاں پر اس سے مراد ہے اونچے ڈھانچے والے، کیونکہ فرش جو ہے، فرش کسے کہتے ہیں؟ فرش کا لفظ جب استعمال کیا جاتا ہے تو اس کے معنی ہوتے ہیں کہ ایسی چیز جو کہ نیچے لگی ہوئی ہے. فرش نیچے ہے نا، آپ نے آپ دیکھیں کہ آپ جو ہے وہ اپنے گھر میں بھی جو ہے استعمال کرتی ہیں، عام یہ لفظ آپ استعمال کرتی ہیں فرش کا. تو حمولہ جو ہے اس کے معنی ہے بلندی کے لیے، اور فرش جو ہے اس کے معنی ہے جو زمین سے لگے ہوئے ہیں. جیسے حمل کسے کہتے ہیں؟ حمل کا مطلب ہے کہ وزن اٹھانا، اور حمولتن، پھر حمولتن کے معنی ہے بوجھ اٹھانے والے. تو اللہ نے جانوروں میں سے ایسے جانور پیدا کیے حمولتن جو بوجھ اٹھانے والے ہیں. اب کون سے جانور بوجھ اٹھاتے ہیں؟ جن کے قد اونچے اونچے ہیں، کیونکہ وہ جانور جو زمین سے لگے ہوئے ہیں تو وہ تو نہیں جو ہے وہ بوجھ اٹھا سکتے. तो कुदरत ने जो ऊंचे ढांचों वाले जानवर पैदा किए हैं, वो जानवर जो हैं वो क्या करते हैं, फिर वो बोझ उठाते हैं, जैसे ऊंट, बैल, घोड़ा, गधा। और फर्शन से मुराद छोटे कद वाले, पस्त कद वाले जानवर, जैसे भेड़, बकरी वगैरह। और इनका जो है, हम हलाल जानवर हैं, इनका गोश्त खाते हैं, लेकिन ये कि ये वजन नहीं उठाते। तो पीछे आपने जो है वो खेतियों के बारे में भी, दो तरह की खेतियों की किस्में पड़ी, जन्नाती मारूशाती व गैर मारूशात। और यहां पर जो है, अब जानवरों का जिक्र आया, तो यहां पर भी अल्लाह रब्बुल इज्जत ने जो है वो दो तरह के जानवरों के बारे में बताया, हमूलतन ऊंचे ढांचे वाले, वह फर्शा, और वो जानवर जो के जिनके कद छोटे हैं, जो खाने और बिछाने के काम आते हैं। जानवरों को जो फर्श कहा, यानी कद छोटे हैं, जमीन से लगे हुए चलते हैं, या वो जिबा करके जमीन पर लिटाए जाते हैं, यानी जब जिबा करने के लिए जमीन पर लिटाए जाते हैं तो भी वो जमीन से लगे हुए होते हैं ना, या फिर उनकी खालों से और उनके बालों से फर्श बनाया जाता है। तो इसलिए मुफस्सरीन कहते हैं कि यहाँ पर अल्लाह रब्बुल इज्जत ने फर्श का लफ्ज जो है वो इस्तेमाल किया है। लेकिन आप थोड़ा सा गौर करें कि अल्लाह रब्बुल इज्जत ने जो नेमतों का जिक्र किया, तो अरबी की जो, अरबी जबान का जो जौक रखने वाले हैं, उसके अदब का भी एक खूबसूरत इम्तिजाज है कि पहले जिक्र जिक्र किया मारूशात हुआ गैर मारूशात, के बुलंदी पर चढ़े हुए जो हैं जैसे बेलें, और जो नीचे वाली हैं, इसी तरह जानवर भी दो तरह के हैं, ऊंचे ढांचे वाले और फिर जमीन के साथ लगे हुए। कुलू मिम्मा रज़ाकुम अल्लाह, खाओ उसमें से जो रिज्क अल्लाह ने तुम्हें अता किया है, ये है असल बात। कुलू खाओ, मिम्मा उस चीज में से, रज़ाकुम अल्लाह जो अल्लाह ने तुम्हें रिज्क दिया है। तो अब जैसे मुशरिकीन जो थे वो क्या समझते थे कि उनके बुतों ने दिया है, या वो समझते थे कि अगर बुत नाराज हो जाएंगे तो जमीन में पैदावार कम होगी, तो वो क्या करते थे कि हलाल और हराम के बारे में, खाने या ना खाने के बारे में उन्होंने खुद से जाब्ते बना लिए थे। तो यहां पर अल्लाह रब्बुल इज्जत ने ये बात बताई कि मिम्मा उसमें से, रज़ाकुमुल्लाह कि जो रिस्क दिया तुमको अल्लाह ने, तो ये अल्लाह है देने वाला। जैसे पीछे आपने जो है वो बागात के बारे में भी ये पढ़ा ना, वह वल्लजी अनशा, और यहाँ पे भी यही बात है, कुलू मिम्मा रज़ाकुमुल्लाह, एक अल्लाह की जो है वो तौहीद बयान की जा रही है। ये नेमतें अल्लाह ने बख्शी हैं, नफा देने वाला अल्लाह है, और अल्लाह का शुक्र अदा करो। अल्लाह का तुम पर हक है जो तुम्हें अदा करना है, शिर्क नहीं करना। वला तत्तबिउ खुतुवाति शैतान, और शैतान के कदमों की पैरवी मत करो। और खुतुवतुन जो है ये वाहिद है, और खुतुवात जो है वो इसकी जमा है। तो खुतुवतुन वाहिद और खुतुवात इसकी जमा है, और दो कदमों के, दो पांव जो होते हैं ना, इसके दरमियान जो फासला होता है उसको खुतुवतुन कहते हैं। तो शैतान के कदमों की पैरवी मत करो, इसके मानी ये हैं कि शैतान जो हलाल और हराम और खाने और ना खाने की जो पाबंदियां आयद करता है, क्योंकि जो है वो मुशरिकीने मक्का जो थे वो क्या करते थे कि वो अपने नफ्स की पैरवी करते थे, उन्होंने खुद साख्ता पाबंदियां आयद कर ली थी, तो वो जो है अल्लाह ताला ने इनको जो है उसे मना किया है, कहा है कि शैतान के कदमों की पैरवी मत करो, क्यों ना करो, इन्नहु लकुम अदुव्वु मुबीन, बेशक वो तुम्हारा खुला दुश्मन है। अब यहां पर जो है अल्लाह रब्बुल इज्जत ने शैतान के बारे में कहा कि वो तो खुल्लम खुल्ला ये अल्टीमेटम दे चुका है कि तुम्हें फितनों में डालेगा, और जो है वो तुम्हें कहेगा कि तुम नजरो न्याज करो, बुतों के नाम पर कुर्बानी करो, हलाल और हराम जो है अपनी ख्वाहिश के मुताबिक करो। तो शैतान की पैरवी न करना, वो तुम्हारा जाहिरी तौर पर दुश्मन है। समानियत अजवाज, पैदा किए 8 जोड़े। अच्छा, अब आप देखिए कि यहां पर जो है एक और अहम बात जो है बताई जा रही है, क्योंकि इस आयत में और इससे अगली आयत जो है आयत नंबर 143 और 144, इन दोनों आयतों में अल्लाह रब्बुल इज्जत ने मुशरिकीन की जो खुद साख्ता पाबंदियां हैं उनका मुहासबा किया है। अल्लाह ताला ने पहले 8 जोड़ों का जिक्र किया और फिर क्या बताया कि समानियत अजवाज, पैदा किए 8 जोड़े। अजवाज ये जौज वाहिद है और जौज का लफ्ज जिस तरह जोड़े के लिए आता है इसी तरह जोड़े के एक फर्द के लिए भी आता है। अल्लाह ताला ने 8 जोड़े पैदा किए, मिनद्दाना निस्नैन, भेड़ों में से दो, तो मिनद्दाना निस्नैन, और यही जो है ये इसका रूट भी है। और दान जो है ये भेड़ और दुम्बे को कहते हैं जिस पर ऊन होती है, इसकी जमा है दाइनुन, दाद अलिफ हमजा नून, ये जमा है। तो क्या फरमाया कि अल्लाह रब्बुल इज्जत ने जो 8 जोड़े पैदा किए तो अजवाज में फिर नर मादा दोनों आ जाएंगे, मिनत दाने भेड़ों में से इस नैन दो, इस नैन जो है सा नून या इसका रूट है और इसके मानी क्या है ये दो के लिए यहां पर जो है वो इस्तेमाल हुआ है। वह मिनल माजी, माज जो है ये लफ्ज बकरियों के लिए इस्तेमाल होता हुआ है, ये वैसे इस्म जिन्स है और इस्म जिन्स के बारे में आप पढ़ी चुकी हैं कि वाय जमा मुजक्कर मुअन्नस सब के लिए इस्तेमाल होता है। इस नैन दो, और दो बकरी की किस्म में से। तो अब आप देखें कि पहले कहा कि दो भेड़ की किस्म में से, तो इसके मानी क्या है कि एक मुजक्कर और एक मुअन्नस, फिर कहा कि दो बकरी की किस्म में से, इसके मानी क्या है कि एक मुजक्कर और एक मुअन्नस, जैसे बकरा बकरी। फिर कुल कह दीजिए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आज़करानी आज़करैनी, और क्या आज़करैनी क्या दोनों नरों को हर्रमा हराम किया, तो ज़ाल काफ़रा इसका रूट है और जैसे मुजक्कर होता है ना वाहिद तो उसी से ज़करैन ये लफ्ज जो है ये दो के लिए इस्तेमाल किया जाता है। तो क्या दो नरों को, अब जैसे एक एक नर ले लिया जाए ना, तो क्या दो नरों को हर्रमा अल्लाह ने हराम किया, दो नर क्या जैसे भेड़ में से नर ले लें और फिर इसी तरह बकरा ले लें, तो दो को अल्लाह ने हराम किया, अमिल उन्सयैन या फिर दो मुअन्नस को, तो उन्सयैन जो है इसका रूट है हमजा नून या, और मुअन्नस के लिए लफ्ज इस्तेमाल किया जाता है। आप ये फर्क याद रखिएगा कि जो है वो एक है इस्नैन, इस्नैन किसे कहते हैं, इस्नैन दो को कहते हैं, इसका रूट है सा नून या, सा पहले है फिर नून है फिर या है, लेकिन उनसा यैन जब आएगा तो हमजा के बाद पहले नून है फिर सा है फिर या है। आप तवज्जो से इसको देख लें ताकि आपको फर्क समझ में आए, क्योंकि जब फर्क समझ में नहीं आता तो फिर जो है वो गलत लोग पढ़ते हैं। तो पहले है इस नैन, फिर है उनसा यैन, तो इसका रूट है हमजा नून सा, औरत को कहते हैं या मादा के लिए इस्तेमाल किया जाता है। तो फरमाया तो क्या जो है या दो मादा जो है उनको अल्लाह ताला ने जो है वो हराम किया है, कौन सी दो मादा, जैसे एक भेड़ में से ले लें और एक जो है वो बकरी की किस्म में से ले लें। फिर फरमाया अमश्तमलत अलैही, या वो जो है वो लिपटे हुए हैं या मुश्तमिल हैं, अलैही जिस पर अरहामु, अरहाम जो है जैसे पेट के लिए आता है, रहम वाहिद है और अरहाम इसकी जमा है, या वो बच्चे जो भेड़ों और बकरियों के पेटों में हो, अम्मा या वो इश्तमलत अलैही वो मुश्तमिल है जिस पर अरहामु बच्चे दानी में, अल उनसा यैन दोनों मादा के, जैसे बकरी है भेड़ है तो दोनों के जो रहम है, जो यूट्रस है, उसके अंदर जो बच्चे हैं जो अभी जो है वो उसके अंदर लिपटे हुए हैं बच्चेदानी में, तो उसके बारे में जो है वो सवाल पूछा है, या वो बच्चे जो भेड़ों और बकरियों के पेटों में हो। नब्बे ऊनी बता दो मुझको, नून बा हमजा ये इसका रूट है, बड़ी खबर के लिए ये इस्तेमाल होता है। तो नब्बे ऊनी बता दो मुझको, बेइल्मिन साद इल्म के सनद के, इन कुंतुम सादिकीन अगर हो तुम सच्चे। तो यहाँ पर जो है दरअसल ये बात बताई जा रही है, क्योंकि अहले मक्का जो थे वो शिर्क करते थे और उनके यहाँ रवाज था कि वो गोश्त और दूध के लिए जानवर पालते थे, और ज्यादा मारूफ चार जानवर थे जैसे भेड़ बकरी ऊंट गाय, तो उनके लिए उन्होंने खुद से ही उनको हराम करने के कायदे मुकर्रर कर रखे थे, जैसे आपने पिछली आयात में भी पढ़ा। और उन जो जो उन्होंने कायदे मुकर्रर कर लिए थे उसके लिए उनके पास कोई दलील नहीं थी, बल्कि क्या है कि बगैर किसी दलील के खुद ही शैतानी तरकीबात पर उन्होंने कुछ को जानवरों को हराम कहते थे और कुछ को जो है वो हलाल कहते थे। जैसे कुछ कह देते थे कि ये जो है ये जानवर हमारे औरतें नहीं खा सकती, या फलां जो है वो सिर्फ मर्द खा सकते हैं। तो यहाँ पे दोबारा उसी चीज को जो है वो दोहराया जा रहा है कि किस तरह की बातें जो है तुम करते हो, और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से कहा जा रहा है कि इनसे पूछिए कि अल्लाह ने ये जो जानवर हैं क्या इनके नर हराम किए हैं, या मादा, या वो बच्चे जो भेड़ और बकरियों के पेट में हो। तो तीन तरह के यहाँ पे जानवरों का जिक्र किया जा रहा है ना। एक सवाल के अंदर क्या है कि नर हराम किए हैं, क्योंकि उस समय कहते थे कि जैसे इसके जो नर हैं, जैसे ये हाम वसीला और ये जो आप पीछे भी जो है वो पढ़ चुकी हैं, तो वो कुछ कहते थे फलां खा सकता है और फलां नहीं खा सकता और फलां बुतों के नाम पे हैं, तो इनके नर हराम किए नंबर एक, दूसरा क्या इनके मादा हराम किए नंबर तीन, या वो बच्चे जो भी भेड़ों और बकरियों के पेट में हो क्या अल्लाह ने वो हराम किए हैं, तो कोई दलील है तो तुम बताओ। तो यहाँ पे आपने कितनी किस्में पढ़ी, अभी आपने जो है वो चार जानवरों के बारे में पढ़ा, दो भेड़ की किस्म में से और दो बकरी की किस्म में से, मजीद चार के बारे में आप पढ़ लीजिए अगली आयत में। वामिनल इबिल इस्नैनी, और इबिल का लफ्ज जो है ये ऊंट के लिए इस्तेमाल किया जाता है, और ऊंट में से अल इस्नैन दो, तो मुजक्कर और मुअन्नस। वामिनल बकरी और गाय में से अल इस्नैन दो, तो ये भी जो है वो मुजक्कर और मुअन्नस, तो कितने हो गए चार। और शुरू में आपने पढ़ा था समानिया ताजवाज आयत नंबर 143 के आगाज में, तो आठ हो गए ना, तो जानवर हैं आठ और जोड़े हैं चार, और अजवाज का लफ्ज जोड़े के लिए भी इस्तेमाल होता है और अकेले के लिए भी आता है। कुल कह दीजिए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, अज़्ज़करैनि, क्या जो दो मुजक्कर है हर्रमा, अल्लाह ने इनके जो है मुजक्कर यानी नर को हराम किया है। मुराद क्या है, ऊंट मुजक्कर और गाय, जैसे बैल, गाय का मुजक्कर क्या है, बैल। अमिल उनसैनि, या दो जो मादा है उनको हराम किया है, तो उनसैन का रूट है हमजा नून सा, ये औरत के लिए इस्तेमाल होता है, तो उनकी जो मादा है जैसे गाय है और इसी तरह ऊंटनी जो है कि अल्लाह ने उसको हराम किया है। और फिर वही तीसरी किस्म जो है वो क्या है, अम्मा इश्तमलत अलैही अरहामुल उन्सायैन, अम्मा या फिर वो जो के मुश्तमिल है, जिसको लपेट लिया है। असल में ये जो इश्तमलत है ना, पीछे भी आपने पढ़ा और यहाँ पे भी आप पढ़ रही हैं, तो इश्तमलत का रूट है शीन मीम लाम, इसके मानी होते हैं किसी चीज के बिखरे हुए जूस को असल चीज में मिला लेना। तो शीन मीम लाम जो है जैसे चादर में लपेट लेना, और जैसे ये लफ्ज जो है वो पगड़ी के लिए भी इस्तेमाल किया जाता है, क्योंकि पगड़ी जो है उसमें होता क्या है कि वो भी एक बिखरी हुई चादर होती है और फिर उसको जो है वो लपेटा होता है, यानी चादर में लपेटना किसी चीज के बिखरे हुए अज्जा को एक जगह जमा कर लेना। शिमला आपने सुना भी होगा, तो इश्तमलत वो बच्चे जो रहम में पेट में चादर में वो जो झिल्ली सी होती है उसमें वो लिपटे हुए होते हैं, उसके लिए ये इस्तेमाल किया जाता है इश्तमालत। और इसी तरह मुश्तमिल, जैसे बहुत सी बात और कहती है कि मेरी बात जो है वो इस पर फिर मुश्तमिल है, तो जैसे जो चीज के अल्फाज जैसे बिखरे हुए हैं फिर उनको एक जगह जो है वो जमा कर दिया जाए। इसी तरह ये लफ्ज जो है शिमाल, उसके लिए भी ये इस्तेमाल किया जाता है। तो यहाँ पे फिर फरमाया कि अमशतमलत अलैही अरहामुल उन्सायैन, या फिर वो बच्चे जो ऊंटनी या गाय के पेट में लिपटे हुए हैं, इश्तमालत लिपटे हुए हैं या उस पर मुश्तमिल हैं। अम कुंतुम शुहदा इज वफ्फाकुमुल्लाहु बिहाजा, क्या तुम उस वक्त हाजिर थे जब अल्लाह ने इनके हराम होने का तुम्हें हुक्म दिया था। फमन अज़लमु मिम्मन इफ्तरा अलल्लाहि कज़िबन, फिर उस शख्स से बढ़कर जालिम और कौन होगा। इफ्तरा फरा या, और इसके मानी है कि जो है वो घड़ना, क्या घड़ना, अल्लाह ही कज़िबन, अल्लाह पर झूठ घड़ना। तो उस शख्स से बढ़कर जालिम और कौन होगा जो अल्लाह की तरफ झूठी बात कहे, झूठ गढ़े। ये युदिल्लन नासा बगैर इल्म, ताकि लोगों को बगैर इल्म के जो है वो गुमराह कर दे। दुआत लाम लाम गुमराह करने के लिए भी आता है, रास्ता भूलने के लिए भी आता है। तो अब यहाँ पर जो है दरअसल पूछा ये जा रहा है कि तुम्हारे पास जो है कोई दलील है कि खुद से तुमने जो है हलाल हराम के ये तरीके बना लिए हैं कि ये हलाल है ये हराम है। तो असल बात क्या है कि ये बाग ये खेत ये जानवर अल्लाह ने अता किए हैं, किसी और ने जब अता नहीं किए तो फिर किसी और का शुक्रिया भी अदा नहीं होना चाहिए। फिर नंबर दो, जब अल्लाह ने अता किए हैं तो अल्लाह के कानून की पैरवी की जाए। और जो रस्में हैं, जो हलाल और हराम के तरीके हैं, जो शैतान की पैरवी का नतीजा है, शैतान की पैरवी है, उससे परहेज किया जाए। और नंबर तीन, के जब अल्लाह ने किसी चीज को हराम नहीं किया तो उसको खामखा अपने ऊपर हराम ना कर लिया जाए, क्योंकि ये सब अल्लाह का बख्शा हुआ रिज्क है, तो उसको खाओ इस्तेमाल करो और अल्लाह का शुक्र अदा करो, वरना फिर क्या है कि ये जुल्म करना है। तो जुल्म ये नहीं है सिर्फ कि आमतौर पे जुल्म किसे कहते हैं, आप जरा आप अपने जहन से पूछें और पांच बातें आप नोट करें कि जुल्म किसे कहते हैं। कोई किसी को कत्ल कर दे तो आप कहती हैं कि वो जालिम है, अगर कोई चोरी कर ले तो कहते हैं कि उसने जुल्म किया है, इसी तरह कोई जो है डाका डाले तो वो जुल्म करता है, इसी तरह कोई इमानत में खयानत करे तो आप कहती हैं कि वो जालिम है, इसी तरह कोई जो है वो कहीं जो है वो किसी को मारे उसकी पिटाई करे तो भी कहते हैं कि इसने जुल्म किया है, इसने ज्यादती किया है, किसी की जमीन पर उसने जायदाद कब्जा कर लिया, जायदाद पर कब्जा कर लिया तो ये जुल्म है। आमतौर पे हम जिस चीज को जुल्म समझते हैं उन सारी बातों के साथ साथ वो सब चीजें भी शामिल है। यहाँ पे जुल्म किसे कहा जा रहा है कि हलाल और हराम के बारे में अपनी मर्जी से जो है ना जो है वो तौर तरीके मुकर्रर कर लेना, या अबाओ अजदाद की जो मुकर्रर करदा रस्में हैं उसकी पाबंदी करना जबकि कुरान में उसकी कोई दलील ना हो। तो आप अपनी जिंदगी का जायजा लें और आप फिर देखें क्या आप जो कुछ करती हैं कि ये दिन हराम है, ये रंग हराम है, ये जैसे मुहर्रम का महीना हराम है, या बाज़ लोग कहते हैं कि ये फलां खत्म है ये हम नहीं खाते, हमारे मर्द नहीं खाते, या ये जो खत्म है ये कुंडों का ये खुद से ही लोगों ने एक मुकरर कर लिया हुआ है तो ये मर्दों के लिए जो है वो जायज नहीं है। तो इस तरह की बहुत सी बातें बहुत से घरों में और बहुत से खानदानों में पाई जाती हैं। तो यहाँ पर क्या है कि ये जुल्म करना है, और इस शख्स से बड़ा जालिम कौन होगा जो अल्लाह की तरफ झूठी बात मंसूब करे ताकि इल्म के बगैर लोगों की गलत रहनुमाई करे। तो आपको क्या करना है, जो कुरान आप पढ़ी है इसके मुताबिक आपने लोगों की जो है वो रहनुमाई करनी है। इन्नल्लाह ला यहदिल कौम अस्सालिमीन, बेशक अल्लाह जुल्म करने वालों की रहनुमाई नहीं करता। और जुल्म करना क्या है, शिर्क करना है, हलाल और हराम के खुद अपने तौर पर तरीके मुकर्रर करना है। और जुल्म करना क्या है कि ज़कात ना दी जाए, पैदावार जो है उसमें से अल्लाह के बंदों का हक ना अदा किया जाए। और जुल्म करना क्या है, असराफ किया जाए, शैतान की पैरवी की जाए। जो अगली आयात है यहाँ से आयत नंबर 145 से जो है ये शुरू हो रही है, تو اس میں اللہ رب العزت نے ایک اور اہم بات بتائی کہ جو حرام جانور ہیں ان کی تفصیل بتائی کہ رسول اللہ صلی اللہ علیہ وسلم کو مخاطب کر کے کہا کہ اے محمد صلی اللہ علیہ وسلم آپ یہ بات بتا دیجئے کہ ملت ابراہیمی میں جو جانور حرام تھے وہ کیا چیزیں تھیں. قل لا اجد فی ما اوہیا الی محرما, اے محمد صلی اللہ علیہ وسلم ان سے کہو لا اجدو, وہ جیم دال وجدہ کا مطلب ہوتا ہے پانا, کہ نہیں میں پاتا, فیما اوہیا جو میری طرف وحی کی گئی ہے, الیہ میری طرف, کہ ان سے کہو کہ جو وحی میرے پاس آئی ہے ان میں سے میں کوئی چیز ایسی نہیں پاتا, محرمن جو ہے وہ حرام ہو, علی طاعم یطعمہ, طاعم جو ہے تو عین میم اس کا روٹ ہے اور طاعم جو ہے اس کے معنی کیا ہوتے ہیں, طاعم جو ہے اس کے معنی ہوتے ہیں کھانے والا, جیسے طعام کھانے کو کہتے ہیں اور طاعم فاعل کے وزن پر ہے کھانے والے کو کہتے ہیں, تو کسی کھانے والے پر وہ حرام نہیں ہے, یطعمہ جو کھائے اس کو, تو توئے عین میم اس کے معنی ہوتے ہیں چکھنا کھانا, تو کسی کھانے والے پر جو ہے میں کسی ایسی چیز کو حرام نہیں پاتا جو میرے پاس وحی آئی ہے, الا مگر, اب یہاں پر جو ہے یہ ایکسیپشن ہے جو ہے وہ الگ کیا گیا ہے کہ پھر کون سی چیزیں جو ہے وہ حرام ہیں, نمبر ایک این یکونا ملتتن, نمبر ایک کہ وہ ہو مردار, یکونا جو ہے کاف و نون اس کا روٹ ہے, لفظی معنی کانا, جیسے کانا بھی اسی سے ہے اور تھا کے معنی ہے لیکن یہ ہے کے معنی بھی دیتا ہے, این یکونا یہ کہ وہ ہو ملتتن, اور میتتن کا روٹ میم و تا ہے, موت کے لیے استعمال ہوتا ہے, نمبر ایک کہ وہ ڈیڈ ہو مردار ہو, نمبر دو او دم مسفوحن یا پھر بہایا و خون, تو دال میم و اس کا روٹ ہے خون کے لیے آتا ہے, مسفوحن جو ہے اس کا روٹ سین فا ہا خون یا پانی کا بہانا, تو نمبر دو کیا چیز حرام ہے, بہایا ہوا خون, جیسے جانور جب ذبح کیا جاتا ہے اور خون سارا اس میں سے بہا دیا جاتا ہے تو وہ حرام ہے, بہتا ہوا جو خون ہے لیکن جو اگر گوشت کے ساتھ لگا رہ جائے تو وہ جو ہے وہ جائز ہے, تو یہاں پر جو ہے خون کے ساتھ مسفوحن کی قید لگائی گئی ہے جس کے معنی کیا ہے کہ سورۃ مائدہ میں بھی آپ پڑھ چکی ہیں کہ کچھ جانور حرام تھے اور وہ جانور جو گلا گھوٹ کر چوٹ کھا کر بلندی سے گر کر یا ٹکر کھا کر یا درندے نے ان کو پھاڑا ہے اور وہ کیا ہے کہ وہ سب جانور جو ہیں وہ حرام ہیں کیونکہ ان کا خون جو ہے وہ بہتا نہیں ہے, ان کے اندر ہی رہ جاتا ہے, اس لیے وہ سارے مردار کی تعریف میں آ جاتے ہیں, تو یہ پھر چیز آ گئی, نمبر تین ہے او لحم خنزیر, یا پھر تیسری چیز کیا ہے کہ خنزیر کا گوشت, یہ جو ہے وہ حرام ہے. اب آپ دیکھیے کہ یہاں پر جو ہے وہ سور کا ذکر جو ہے وہ کیا گیا ہے اور اس کا روٹ چار حرفی ہے, خا نون زے اور را, اس سلسلے میں آپ یہ بات یاد رکھیں کہ یہ جو خنزیر ہے یہ جو ہے وہ جانوروں میں انتہائی دیوس جانور ہے, جس مادہ کے ساتھ نر خنزیر جنسی تعلق قائم کرتا ہے, اگر اس سے دوسرا کوئی نر خنزیر جنسی تعلق قائم کرے تو اس کو جو ہے وہ کوئی تکلیف نہیں ہوتی, کوئی کوف نہیں ہوتی, اور دوسری جو اہم بات ہے چونکہ اس کے اندر خود یہ بے حیائی بے شرمی زیادہ پائی جاتی ہے اور جو قومیں اور جو لوگ اس کا کثرت سے استعمال کرتے ہیں ان کے اندر بھی یہ زیادہ پایا جاتا ہے. دوسرا ایک بات آپ یاد رکھیں کہ حلال اور حرام کے معاملے میں شریعت نے اس بات کو مد نظر نہیں رکھا کہ طبی لحاظ سے انسانی جسم پر اس کے اثرات کیا ہیں, کیونکہ اگر اس چیز کو سامنے رکھ کر کسی چیز کو حرام کیا جاتا تو اللہ رب العزت زہر کو جو ہے وہ سب سے پہلے جو ہے حرام کرتے, کیونکہ کھاتے ہی انسان جانور مر جاتا ہے, لیکن کس چیز کو اللہ تعالی نے حرام کیا کہ اس کا اخلاق پر کیا اثر ہوتا ہے, تو چیزوں کا اخلاق پر کیا اثر ہوتا ہے، اس لحاظ سے اللہ رب العزت نے اس کو جو ہے وہ ان کو حرام کیا ہے. تو یہاں پر ایک اور چیز جو بتائی وہ کیا ہے کہ سور جو ہے، خنزیر جو ہے، اس کا گوشت جو ہے یہ بھی حرام ہے. فَإِنَّهُ رِجْسٌ، کیا فرمایا؟ فَإِنَّهُ رِجْسٌ، بس یہ سب ناپاک ہیں. فَإِنَّهُ رِجْسٌ، یہ ہے اصل بات کہ یہ چیزیں کیا ہیں، یہ ناپاک ہیں. کہنے والا کون ہے؟ یہ اللہ رب العزت کی ذات ہے. اللہ رب العزت اس بات کا اعلان کر رہے ہیں کہ یہ چیزیں ناپاک ہیں. او فسقن، یا پھر یہ ناجائز ہیں، گناہ کی چیز ہیں. فاسق کون ہوتا ہے؟ اللہ کی حدود سے نکلنے والا. تو یہاں پر اب آپ دیکھیں کہ یہ جو چیزیں گنوائی گئی ہیں حرام، اور گنوانے کے بعد آخری بات جو کہی، دو باتیں، نمبر ایک رجسن اور نمبر دو فسقن. تو رجس یہ بھی ہو سکتا ہے کہ ظاہری طور پر گندگی ہو نا، لیکن آپ دیکھ لیں کہ جو خاص بات کہی جا رہی ہے وہ کیا ہے کہ فسقن عقیدے کی گندگی بھی ہے. یہ نافرمانی ہے کہ غیر اللہ کے نام پر اگر ذبح کر دیا جائے گا، یہ بھی شرک ہے. تو یہ بھی جو ہے وہ غلط ہے. تو حلال اور حرام میں جو چیزیں بتائی گئیں، تو اس سے مراد جو ہے صرف ظاہری طور پر برائی مراد نہیں ہے، بلکہ عقیدے کی برائی بھی جو ہے وہ مراد ہے، اور ظاہری بھی اور باطنی بھی. یہ ہے بنیادی اصول. اوہلا لغیر اللہ بہی، اب اوہلا اس کے معنی کیا ہیں؟ کہ پکارا گیا ہو غیر اللہ کے نام، یہ بھی ایک چیز بتائی جا رہی ہے، اور جسے اللہ کے سوا کسی اور کے نام پر ذبح کیا گیا ہو، فلاں بزرگ کے نام پر، فلاں، جیسے بعض لوگ کہتے ہیں کہ یہ داتا گنج بخش کے لیے ہے، یہ فلاں بزرگ کے لیے ہے، یہ جمعرات کا ختم ہے، یہ بارہویں کا ہے، یہ فلاں ہے. تو یہاں پر یہ بات یاد رکھیں کہ جو چیز بھی جو ہے وہ غیر اللہ کے نام پر دی جائے گی، وہ چیز جو ہے وہ جائز نہیں ہے. فمن اضطر غیر باغ ولا عاد، اب یہاں پہ پھر ایکسیپشن ہے کہ سوائے اس کے، مگر وہ شخص جو کہ مجبور ہو، داد را یہ اضطراری کیفیت کو کہتے ہیں. تو اس طرح جو مجبوری کی حالت میں ہو، غیر باغن نافرمانی کرنے والا نہ ہو، باغین یا بغاوت کرنا، حد سے بڑھنا، تو حد سے بڑھنے والا نہ ہو. ولا عادن اور زیادتی کرنے والا نہ ہو، عین دال وہ حد ضرورت سے تجاوز کرنے والا نہ ہو. فإن ربک غفور الرحیم، تو یقیناً تمہارا رب درگزر سے کام لینے والا اور رحم فرمانے والا ہے، بخشنے والا ہے، رحم فرمانے والا ہے. تو یہاں پر اللہ رب العزت نے جو ہے وہ جو ان کے اندر حیوانات کے لحاظ سے طرح طرح کی جو رسمیں پائی جاتی تھی، طرح طرح کے جو ان کے اندر جو تھے، انہوں نے حلال اور حرام کے طریقے اختیار کر لیے تھے، یہاں پہ اللہ تعالیٰ نے جو ہے وہ اندرونی جو احساس ہے اس کو جگایا ہے، حلال اور حرام، جائز اور ناجائز کا فرق بتایا ہے، اور جو ہے وہ یہ بات بتائی ہے کہ انسان کا فرض یہ ہے کہ وہ صراط مستقیم پر چلے، سیدھے راستے پر. اور سیدھا راستہ کون سا ہے؟ جو اللہ کا بتایا ہوا، اور اس میں حلال اور حرام جو ہے نا، یہ بھی شامل ہے. صرف نماز، روزہ، حج اور زکوٰۃ نہیں، بلکہ ہر چیز میں حلال اور حرام جو ہے اس کا خیال رکھا جائے. جیسے آج ہی جو ہے وہ بچوں کی پسند کا کیک جو ہے وہ چاکلیٹ کیک، جو بڑا ہی ان کو پسند تھا، وہ آیا، اور اس کے بعد جو ہے بچوں نے اس کو پڑھا کہ اس کے اندر کیا ہے، اور ایک چیز کے بارے میں شک تھا کہ پتہ نہیں یہ جو ہے یہ ویجیٹیبل سے ہے یا کہ اس سے ہے، جانوروں سے کی فیٹ وغیرہ سے حاصل کردہ. تو الحمدللہ جب بچے یہاں پہ رہ رہے ہیں تو ان کو اس چیز کی عادت پڑ جاتی ہے، تو پھر وہ گئے حالانکہ مہنگا کیک تھا، اور جا کر انہوں نے جو ہے اس کو پھر واپس کر دیا. تو یہ ہے ہم سب کا یہی ایمان کا تقاضا ہے. جیسے آپ دیکھیں کہ پیزا ہے، اور اب اس کا خیال رکھنے کی ضرورت ہے کہ اس کا چیز کیسا ہے. اسی طرح جو ہے وہ چکن ہے، تو وہ حلال ہے کہ حرام ہے. بعض لوگ کہتے ہیں کہ تو چکن ہی ہے, لیکن اگر اللہ کے نام پر وہ ذبح نہیں کیا گیا تو پھر جو ہے وہ حلال نہیں ہے. لیکن یہاں پہ جو ہے وہ بتایا گیا ہے کہ اگر کوئی شخص جو ہے وہ مجبور ہے, جیسے بھوک کی وجہ سے مجبور ہے اور مرنے لگا ہے, تو اس کو رعایت ہے. اور دوسری بات یہ ہے, جو دوسری شرط ہے کہ وہ زیادتی کرنے والا نہ ہو, کہ اگر ایک لقمے سے بھوک مٹ سکتی ہے, وہ زندہ رہ سکتا ہے ایک گھونٹ سے یا ایک لقمے سے, تو پیٹ بھر کر پی نہیں سکتا, کھا نہیں سکتا. اور پھر مجبوری کی حالت میں اگر وہ تھوڑا بہت کچھ استعمال کرے گا تو اللہ بخشنے والا اور رحم کرنے والا ہے. اب یہاں پر جو ہے بتایا جا رہا ہے کہ یہودیوں پر سخت احکامات کیوں نازل ہوئے, یہودیوں کی سرکشی کی وجہ سے, ان کے فرار کی وجہ سے, اللہ کے احکامات میں تبدیلی کرنے کی وجہ سے. وَعَلَى الَّذِينَ حَادُوا حَرَّمْنَا, اور وہ لوگ جنہوں نے, جو لوگ یہودی بن گئے, حادو وہ لوگ جو کہ یہودی ہو گئے, حرمنا ہم نے حرام کر دیا, كُلَّ ذِي ظُفُر ہر ایک ناخن والا جانور. اب یہاں پر جو ہے ظفر کا لفظ جو ہے وہ استعمال کیا گیا ہے, زوئے فارا, ظفر, 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 یہ ناخن کو کہتے ہیں, اس کی جمع اظفار ہے. تو یہودیوں پر اللہ رب العزت نے سب جو ہے وہ ناخن والے جانور جو ہیں یہ حرام کر دیے. اب ناخن والے جو جانور اللہ رب العزت نے حرام کیے, یہ کون سے جانور تھے جو کہ ان پر جو ہے وہ حرام کر دیے؟ اس سلسلے میں جو ہے وہ مفسرین کہتے ہیں کہ آپ دیکھیں تو جو جیسے بھیڑ ہے, بکری ہے یا گائے ہے, ان کے تو ناخن نہیں ہوتے نا, ہر ناخن والا جانور جو ہے ان پر حرام کر دیا گیا. اور ناخن والے جو جانور ہیں اس سے مراد کیا ہے کہ جو اپنے ناخنوں سے جو ہے وہ شکار کرتے ہیں, تو اس کو جو ہے ذی ظفر کہتے ہیں. وہ کیا کرتے ہیں کہ وہ اپنے ناخنوں سے جو ہے وہ شکار کرتے ہیں. مثلا پیچھے آپ نے جب سورت الانام جو ہے اس کی ابتدا کی تھی تو اس وقت بھی آپ نے اس کے بارے میں جو ہے وہ پڑھا تھا. اور جیسے آپ دیکھیں کہ یہ جو درندے قسم کے جو ہے وہ جانور ہیں وہ بھی اس کے اندر آتے ہیں. جیسے آپ نے سورۃ الانعام میں, آپ کو پیچھے کی طرف پھر لے کے چلتی ہوں, یہاں پہ ہم نے پڑھا تھا کہ سورۃ الانعام میں بھی پڑھا تھا اور پھر سورۃ مائدہ میں, سورۃ المائدہ کی بالکل جو ابتدائی آیات پڑھی تھی تو وہاں پر تھا. جیسے آپ دیکھیں کہ شیر, چیتا, ریچھ, ہاتھی, بھیڑیا, کتا, گیدڑ, لومڑ, تو یہ کیا کرتے ہیں, یہ دانتوں سے شکار کرتے ہیں. اور ذی مخلب جو ہے, جیسے عقاب ہے, شاہین ہے, چیل ہے, یہ الو وغیرہ, تو یہ کیا کرتے ہیں کہ یہ جو ہے یہ جھپٹ کر شکار کرتے ہیں, اپنے ناخنوں سے جو ہے وہ شکار کرتے ہیں. تو اللہ رب العزت نے جو ہے رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ پچھلی والے درندوں اور پنجے میں پکڑ کر کھانے والے پرندوں کے کھانے سے جو ہے وہ منع کیا. تو اس سے کیا بات پتا چلتی ہے کہ جو دانتوں سے شکار کرتے ہیں وہ بھی جائز نہیں ہے, اور اس کے ساتھ ہی جو پنجے میں پکڑ کر کھاتے ہیں پرندے وہ بھی جو ہے وہ حرام ہے. تو یہاں پر بھی ان کے اوپر سب ناخن والے جانور جو ہیں وہ حرام کر دیے گئے. وَمِنَ الْبَقَرِ وَالْغَنَمِ حَرَّمْنَا عَلَيْهِمْ شُهُومَهُمَا, اور ان پر حرام کر دی گئی گائے اور بکری کی دونوں کی چربی. تو بکر جو ہے یہ اسم جنس ہے, اس سے مراد مذکر, مونس, واحد, جمع, سب چیزیں مراد ہیں. ہر طرح کا اس کی جو جنس کا جانور ہے جس میں گائے, بیل, بچھڑا, بچیا, جو سارے اس میں آ جاتے ہیں. تو گائے میں سے, والغنمی اور بکری میں سے. حرمنا, حرام کیا ہم نے, علیہم ان پر, یہودیوں پر, شحومہما, چربی ان کی. تو شحوم جو ہے شین ہا میم اس کا روٹ ہے, اور شامن جو ہے واحد ہے, شہوم اس کی جبا ہے, جمع ہے اور چربی کو کہتے ہیں. تو ان پر جو ہے ان جانوروں کی چربی حرام کر دی, اِلَّمَا حَمَلَتْ ظُهُورُهُمَا سوائے اس کے جو کہ حملت کا مطلب کیا ہوتا ہے جو اٹھائی ہوئی ہو لگی ہوئی ہو ظُهُورُهُمَا ان کی پیٹھ پر ان دونوں کی پشت پر تو گائے اور بکری کی پیٹھ کے ساتھ جو چربی لگی ہوئی تھی وہ کھا سکتے تھے اول حوایا یا ان کی آنتوں کے ساتھ حوایا کا لفظ یہ نیا ہے اہم ہے اور حوایا جو ہے اس کا روٹ ہے ہا و یا یہ حویتن کی جمع ہے اور حیتن سانپ کو بھی کہتے ہیں حیتن سانپ کو بھی کہتے ہیں یہ آپ حضرت موسیٰ علیہ السلام کے واقعے میں بھی پڑھیں گی اور حوایا سے مراد ہے سانپ کی طرح کنڈلی مارنے والی انتڑیاں اگر آپ انتڑیوں کو دیکھیں تو انتڑیاں جو ہیں ایسے مڑی بھی ہوتی ہیں اور انہوں نے جو ہے وہ کنڈلی ماری بھی ہوتی ہے جیسے کہ سانپ جو ہے وہ کنڈلی مارتا ہے جیسے سانپ جو ہے وہ مڑا ہوا ہوتا ہے تو اسی لیے جو انتڑیاں ہیں آنتے جو ہیں ان کے لیے بھی یہ لفظ استعمال کیا جاتا ہے کیونکہ ظاہری طور پر ان کی جو شکل ہے وہ سانپ سے ملتی جلتی ہے تو وہ چربی جو پیٹ کے ساتھ لگی رہ جائے ان دونوں کی پیٹ کے ساتھ یا پھر ان کی آنتوں کے ساتھ لگی ہوئی ہو او مختلطہ خالام تو خلط کا مطلب ہوتا ہے ملاوا ہونا یا پھر وہ ملی ہوئی ہو بھی عظم ہڈی کے ساتھ عین زوئے میم آپ بالکل شروع میں پڑھ چکے ہیں عظم جو ہے یہ ہڈی کو کہتے ہیں عظیم بہت بڑا تو ہڈی بہت بڑی ہوتی تھی جن کے جانور جو ذبح کیے جاتے تھے تو اس سے یہ لفظ بڑے کے لیے بھی استعمال ہونے لگا تو عین زوئے میم ہڈی کے ساتھ لگی رہ جائے اب آپ دیکھیں کہ مسلمانوں کے لیے یہ حرام نہیں ہے گائے کی اور بکری کی جو چربی ہے لیکن یہودیوں کے لیے اللہ تعالیٰ نے حرام کر دی اور کیوں حرام کر دی اس لیے حرام کر دی کہ ان کی سرکشی کی وجہ سے آگے فرمایا ذالک جزیناہم ببغیہم اس کو آپ سرکل کر لیں کہ یہ ہم نے ان کی سرکشی کی سزا انہیں دی تھی نافرمانی کی سزا ان کو دی تھی کہ یہ پاک چیزیں اس لیے اللہ نے ان پر حرام کر دی کہ وہ جو ہے وہ اللہ کی نافرمانی کرتے تھے اس سے کیا بات پتا چلتی ہے کہ جب لوگ جو ہے وہ اللہ کی حدوں کو توڑتے ہیں تو پھر اللہ ان سے جو ہے وہ ناراض ہو جاتا ہے تو اللہ تعالیٰ نے ایک تو ناخن والے جانور حرام کر دیے جیسے شتر مرغ ہے اور اسی طرح بت ہے یہ بھی اس میں جو ہے وہ شامل آتی ہوتی ہے اور وہ باقی سارے جانور بھی جو کہ ناخنوں سے شکار کرتے ہیں نمبر دو اللہ تعالیٰ نے گائے اور بکری کی چربی ان پر حرام کر دی لیکن تین طرح کی وہ استعمال کر سکتے تھے عام چربی نہیں وہ چربی جو پیٹھوں کے ساتھ لگی رہ جائے نمبر دو جو آنتوں کے ساتھ لگی ہوئی ہو یا ہڈی کے ساتھ رہ جائے کیونکہ چربی کو جتنا مرضی اتارا جائے پھر بھی کچھ نہ کچھ جو ہے وہ رہ جاتی ہے ذالک جزیناہم ببغیہم یہ ان کی سرکشی کی سزا ہم نے ان کو دی تھی وَإِنَّا لَصَادِقُونَ اور یہ جو کچھ ہم کہہ رہے ہیں یہ بالکل سچ کہہ رہے ہیں اس کے دو معنی ہیں کیونکہ اِنَّا بے شک ہم نے یہ تاکید کے لیے آیا ہے صادقون سے پہلے لام بھی تاکید کے لیے ہے تو اللہ نے اپنے سچے ہونے پر جو اتنا زور دیا ہے تو اس کے دو معنی ہیں نمبر ایک کہ اللہ کی بات سچ ہے اس میں کوئی شک نہیں ہے دوسرا یہ کہ اللہ کے جو حریف ہیں وہ جھوٹے ہیں کیونکہ وہ یہ کہتے تھے کہ ہم جن چیزوں کو حرام کہتے ہیں یہ حضرت ابراہیم علیہ السلام کی پیروی ہم کر رہے ہیں حضرت اسماعیل علیہ السلام کی پیروی کر رہے ہیں تو اب یہاں پر جو ہے رسول اللہ صلی اللہ علیہ وسلم کی زبان سے اعلان کروایا جا رہا ہے کہ اے محمد صلی اللہ علیہ وسلم آپ یہ بات کہہ دیجئے کل اجد فی ما اوحی الی تو یہ آیت نمبر 145 کے آغاز میں آپ دیکھیں تو کیا بتایا جا رہا ہے کہ میں تو جو مجھے وحی کی گئی ہے اس میں یہ باتوں کو حرام نہیں پاتا اور رسول اللہ صلی اللہ علیہ وسلم ابراہیم علیہ السلام کی پیروی کرنے والے تھے ان کی سنت کو آگے لے کر چلنے والے تھے فَإِن كَذَّبُوكَ پھر اگر وہ تمہیں جھٹلائیں کہ اے محمد صلی اللہ علیہ وسلم اگر وہ تمہارا انکار کریں فَقُلْ کہہ دیجئے رَبُّكُمْ تمہارا رب ذُو رَحْمَةٍ وَاسِعَةٍ کہ تمہارے رب کا دامن رحمت بہت وسیع ہے وَلَا يُرَدُّ بَأْسُهُ عَنِ الْقَوْمِ الْمُجْرِمِينَ اور وَلَا يُرَدُّ اور رد نہیں کیا جاتا ہٹایا نہیں جاتا ٹلے گا نہیں بَأْسُهُ اس کا عذاب بعض کا لفظ جنگ کے لیے بھی استعمال ہوتا ہے عذاب کے لیے بھی آتا ہے اور اللہ کا عذاب ہٹایا نہیں جاتا عن القوم المجرمین، مجرموں کی قوم سے۔ تو اگر لوگ نافرمانی سے باز نہیں آتے تو جو ہے پھر اللہ کا عذاب ان سے رک نہیں سکتا، اور اگر لوگ اطاعت کر لیں تو ذو رحمت واسعہ، اللہ کی بندگی کی طرف آئیں تو اللہ کے رحمت کے دامن کو بہت وسیع پائیں گے۔ اب یہاں پہ مشرکین کا استدلال جو ہے اس کو جو ہے وہ سامنے رکھا جا رہا ہے۔ سیقول الذین اشرکوا، ان قریب کہیں گے وہ لوگ جنہوں نے شرک کیا، تو مشرک اب دلیل دیں گے کیا؟ نمبر ایک، لو شاء اللہ ما اشرکنا، نمبر ایک دلیل کہ اگر اللہ چاہتا تو نہ ہم شرک کرتے، نمبر دو، ولا آباؤنا، اور نہ ہمارے باپ دادا، ولا حرمنا من شیء، اور نہ ہم کسی چیز کو ٹھہراتے۔ تو مشرکین جو ہیں وہ شرک کرنے کی دلیل کیا دیتے ہیں؟ کہ جو ہے یہ اللہ ہی چاہتا ہے، کیونکہ اگر اللہ چاہتا کہ ہم شرک نہ کریں تو پھر جو ہے ممکن نہیں تھا کہ ہم جو ہے وہ گناہ کرتے۔ تو اگر ہم کچھ کر رہے ہیں تو یہ اللہ چاہتا ہے، اس لیے ہم جو ہے وہ شرک کر رہے ہیں۔ تو وہ کیا کرتے ہیں؟ وہ مشیت الہی کا بہانہ لگاتے ہیں کہ اللہ ہی ایسا چاہتا ہے۔ تو یاد رکھیں کہ اللہ کی رضا میں اور اللہ کی مشیت میں بڑا فرق ہے۔ اللہ کی رضا تو اس میں ہے کہ سب لوگ اللہ کے فرما بردار بن جائیں اور کوئی کفر، شرک اور ظلم نہ کرے، مگر اللہ کی مشیت کیا ہے؟ مشیت کا مطلب کیا ہے؟ اللہ کا چاہنا۔ اللہ کی مشیت یہ ہے کہ اللہ اس دنیا میں لوگوں کا امتحان لے، اس لیے انسان کو اللہ نے قوت ارادہ، اختیار اور تمیز جو ہے وہ عطا کی ہے۔ اس سے کیا بات پتا چلتی ہے؟ کہ اللہ نے انسان کو جو ہے وہ قوت تمیز، قوت ارادہ اور قوت اختیار دی ہے، اور دینے کا مقصد کیا ہے؟ تاکہ اللہ تعالی جو ہے وہ لوگوں کا امتحان لے۔ پھر اللہ نے اسلام اور کفر، نیکی اور بدی کی راہیں الگ الگ سمجھا دی، نبیوں کو بھیجا تاکہ نبی جو ہیں وہ لوگوں کی رہنمائی کریں۔ اللہ نے کتابیں نازل کی تاکہ جو ہے وہ لوگوں کو جو ہے بتایا جائے کہ صحیح کیا ہے، غلط کیا ہے، اور لوگ اپنے پھر ارادے کا استعمال کرتے ہوئے چاہے تو اللہ کے فرما بردار بنے اور چاہے تو اللہ کے نافرمان بنے۔ تو یہ دو باتیں ہیں، ایک ہے اللہ کی رضا اور ایک ہے اللہ کی مشیت۔ تو اللہ کی رضا تو اس میں ہے کہ لوگ اللہ کے فرما بردار بنے، اور اللہ کی مشیت اس میں ہے کہ اللہ لوگوں کا امتحان لے رہا ہے۔ مشیت الہی کو بہانہ بنانے کا میں آپ کو ایک واقعہ سناتی ہوں، اور یہ رسول اللہ صلی اللہ علیہ وسلم کے زمانے کا واقعہ ہے کہ ایک دفعہ رسول اللہ صلی اللہ علیہ وسلم حضرت علی رضی اللہ عنہ کے گھر تشریف لائے، اور حضرت علی رضی اللہ عنہ اور حضرت فاطمہ رضی اللہ عنہ کے درمیان بیٹھ کر بات چیت کرنے لگے۔ اس گفتگو کے دوران آپ صلی اللہ علیہ وسلم نے حضرت علی رضی اللہ عنہ سے پوچھا، کیا تم تہجد کی نماز کے لیے اٹھتے ہو؟ حضرت علی رضی اللہ عنہ نے جواب دیا، یا رسول اللہ، ہماری روحیں تو اللہ کے قبضے میں ہوتی ہیں، اگر وہ واپس بھیج دے تو ہم نماز پڑھ لیں گے۔ اس جواب پر رسول اللہ صلی اللہ علیہ وسلم وہاں سے اٹھ کھڑے ہوئے۔ آپ صلی اللہ علیہ وسلم اپنی رانوں پر ہاتھ مارتے جاتے تھے اور یہ آیت پڑھتے جاتے تھے، وَكَانَ الْإِنسَانُ أَكْثَرَ شَيْءٍ جَدَلًا، انسان اپنی اکثر باتوں میں جھگڑالو واقعہ ہوا ہے۔ بخاری کی یہ روایت ہے۔ حضرت علی رضی اللہ عنہ نے مشیت الہی کا سہارا لیا۔ کیوں، کیسے انہوں نے سہارا لیا؟ انہوں نے کہا کہ اگر ہم اٹھے نہیں اور تہجد نہیں پڑھی تو ہماری روح تو اللہ کے قبضے میں، کیونکہ نیند بھی تو ایک طرح کی موت ہے نا۔ لیکن رسول اللہ صلی اللہ علیہ وسلم کو یہ جواب پسند نہیں آیا، اور آپ جو تھے اپنی رانوں پر ہاتھ مارتے جاتے تھے اور یہ آیت پڑھتے جاتے تھے، وَكَانَ الْإِنسَانُ أَكْثَرَ شَيْءٍ جَدَلًا، وَكَانَ الْإِنسَانُ أَكْثَرَ شَيْءٍ جَدَلًا، کہ انسان اپنی اکثر باتوں میں جھگڑالو واقعہ ہوا ہے۔ اس سے کیا بات پتا چلتی ہے؟ کہ عمل کرنے کا اختیار تو انسان کو دیا گیا ہے، تو جو کرنا چاہتا ہے تو پھر جو ہے وہ اس کا اہتمام کرتا ہے، نیت کرتا ہے، ارادہ کرتا ہے۔ اور آپ دیکھیں بہت سے لوگ جو ہیں بغیر الارم کے تہجد کے لیے اٹھتے ہیں، اور بہت سے لوگ جو ہیں وہ فرض نمازوں کے لیے بغیر الارم کے، جیسے ذہن کے اندر ایک الارم جو ہے وہ لگ جاتا ہے. حضرت علی رضی اللہ عنہ ماشاءاللہ جو ہے وہ نیک اور متقی تھے اور تہجد گزار تھے، اور کبھی ایسا ہو جاتا ہے کہ کوئی چیز جو ہے وہ رہ جاتی ہے، لیکن رسول اللہ صلی اللہ علیہ وسلم جو ہے وہ عام لوگوں کے ساتھ اپنی اولاد، بیٹی اور داماد ان کی بھی بہت اصلاح کرنے والے اور فکر کرنے والے تھے، اور اسی لیے رسول اللہ صلی اللہ علیہ وسلم جو تھے وہ اپنی رانوں پر ہاتھ مارتے جاتے تھے اور یہ آیت پڑھتے جاتے تھے، وَكَانَ الْإِنسَانُ أَكْثَرَ شَيْءٍ جَدَلًا. تو یہاں پر بھی اب اہل مکہ کی جو ہے یہ دلیل جو ہے بتائی جا رہی ہے کہ نمبر ایک وہ یہ کہیں گے کہ اگر اللہ چاہتا تو ہم شرک نہ کرتے، نمبر دو اور نہ ہمارے باپ دادا، نمبر تین اور نہ ہم کسی چیز کو حرام ٹھہراتے. وَلَا حَرَّمْنَا مِنْ شَيْءٍ كَذَلِكَ كَذَّبَ الَّذِينَ مِنْ قَبْلِهِمْ حَتَّى ذَاقُوا بَأْسَنَا. فرمایا ایسی ہی باتیں بنا کر ان سے پہلے کے لوگوں نے بھی حق کو جھٹلا دیا تھا، حتی ذاقوا باسنا، یہاں تک کہ آخرکار ہمارے عذاب کا مزہ انہوں نے چکھ لیا. آپ بھی اپنا محاسبہ کریں، آپ بھی اپنا جائزہ لیں کہ بہت سی چیزوں کے بارے میں کہیں ایسا نہیں کہ آپ بھی یہ کہتی ہیں کہ بس اللہ ہی نہیں چاہتا کہ میں نیک بنوں. اصل میں جو ہے نا اللہ ہی نہیں چاہتا میں قرآن کا سبق یاد کروں، میں ٹیسٹ دے دوں، پھر یہ ہو گیا، پھر وہ ہو گیا، فلاں آ گیا اور میری طبیعت ایسی ہو گئی، اور میرے گھر پھر مہمان آ جاتے ہیں، اور پھر مجھے ہی سب سے زیادہ کام رہتے ہیں، اور پھر میرے ہی بچے تنگ کرتے ہیں. تو ایسا تو ہوگا، یہ تو ایک امتحان ہے نا. مہمان بھی آئیں گے، پریگنینسی بھی چلے گی، بچے کو دودھ بھی پینا ہے، کھانا بھی پکانا ہے، صفائی بھی کرنی ہے، اور گھر والوں کے حقوق ادا کرنے کے ساتھ ساتھ باقیوں کے حقوق بھی ادا کرنے ہیں، اور بس اللہ اللہ سے جو ہے نیک کام کرنے کی توفیق مانگنی ہے، اور اس کے لیے ساتھ ساتھ کوشش کرنی ہے، تو اللہ تعالیٰ جو ہے نا پھر وہ وقت میں برکت دیں گے. اور اس بات کو بھول جائیں کہ جو ہے وہ بہانے بنائے جائیں، عذر تراشے جائیں، یا پھر یہ کہا جائے کہ جو ہے بس جو ہے نا اللہ ہی نہیں چاہتا کہ میں نیک بنوں، میں اچھے کام کروں، میں یہ کروں، میں وہ کروں. تو یہ جو مشیت الہی کو بہانہ بنانا، یہ کون بناتے ہیں؟ یہ مشرک بناتے ہیں. اللہ رب العزت کہتے ہیں کہ ایسی باتیں بنا کر ان سے پہلے کے لوگوں نے حق جھٹلایا تھا، حتی ذاقوا باسنا، یہاں تک کہ آخرکار ہمارے عذاب کا انہوں نے مزہ چکھ لیا. قل هل عندكم من علم فتخرجوه لنا، ان سے کہو کیا تمہارے پاس کوئی علم ہے؟ رسول اللہ صلی اللہ علیہ وسلم کو مخاطب کر کے کہا جا رہا ہے کہ ان سے پوچھو هل عندكم من علم، کیا تمہارے پاس کوئی علم ہے؟ فتخرجوه لنا، تو اس کو جو ہے نکال کر ہمارے سامنے پیش کرو، کوئی دلیل ہے تو بتاؤ، بہانے بازیاں مت کرو. ان تتبعون الا الظن، نہیں یہ پیروی کرتے مگر گمان کی. وَإِنْ أَنْتُمْ إِلَّا تَخْرُصُونَ، اور وہ نری قیاس ارائیاں کرتے ہیں، اور یہ لوگ جو ہیں بلا دلیل بات کرتے ہیں. خارا سوات جو ہے درخت کے اوپر جو پھل لگے ہوئے ہوتے ہیں نا، تو اس کے اوپر ہی ان کا اندازہ کرنا، تو بغیر دلیل کے بات کرنا. تخرسون کا لفظ جو ہے پھر یہ کس کے لیے استعمال کیا جاتا ہے؟ بے دلیل بات کرنا، بے دلیل بات کرنا، قیاس ارائی کرنا، تو یہ قیاس ارائیاں کرتے ہیں. قل فللہ الحجت البالغہ، قل کہہ دیجئے فللہ، پس اللہ ہی کے لیے ہے، للہ پس اللہ ہی کے لیے ہے، الحجت البالغہ، حجت دلیل، البالغہ پہنچی ہوئی، با لام غین کا مطلب ہوتا ہے پہنچنا، بلاغت، بلوغ جو ہے یہ کیا ہوتا ہے، جیسے غالبانہ. فرمایا کہ اللہ کی جو حجت ہے وہ پہنچی ہوئی ہے، وہ غالب ہے، وہ کامل ہے. اس کے معنی کیا ہے کہ اللہ نے حجت تمام کر دی. کیسے؟ اللہ رب العزت نے جو ہے اپنے رسول بھیجے، نمبر دو کتابیں نازل کی، نمبر تین جو ہے وہ لوگوں کو جو ہے وہ اختیار دیا، نیکی بدی کی تمیز دی، قوت ارادہ، قوت اختیار دیا، اور پھر ان کو بتا دیا جو ہے وہ پیغمبروں اور کتابوں کے ذریعے کہ نیکی بدی کیا ہے، حلال اور حرام کیا ہے. تو یہ ہے اللہ کی دلائل اور اللہ کی حجت. قل فللہ الحجت البالغہ، کہہ دیجئے کہ اللہ کی دلیل پہنچی ہوئی ہے، غالب ہے. فلو شاء لہداکم، پس اگر وہ چاہتا تو وہ ہدایت دیتا تم کو اجمعین سب کو. تو اللہ کی دلیل جو ہے یہ کامل ہے, مکمل ہے. اگر وہ چاہتا تو تم سب کو ہدایت دے دیتا. تو یہاں پہ معنی کیا ہے کہ تم اگر چاہتے تو اللہ بھی تمہیں ہدایت دے دیتا, جب تم نہیں چاہتے تو پھر اللہ بھی تمہیں جو ہے وہ ہدایت نہیں دیتا. قل ہلم شہدا اکم الذین یشہدون, اے محمد صلی اللہ علیہ وسلم آپ کہہ دیجئے. ہلما, ہلما جو ہے یہ لفظ جو ہے یہ اس کا یہ روٹ ہے حالامی, یہ اسماء الافعال میں سے ہے, قرآن میں بہت کم اس کا استعمال ہوا ہے. اس کے معنی ہوتے ہیں پکار پکار کر بار بار کہنے کہنا. تو پکار پکار پر پکار پکار کر بار بار کہنے کے لیے ہلما استعمال کیا جاتا ہے. فرمایا اے محمد صلی اللہ علیہ وسلم کہہ دو, کل کہہ دو ہلما کہ لاؤ لاؤ شہداءکم اپنے گواہ, الذین یشہدون جو اس بات کی گواہی دیں, ان اللہ حرم ھذا کہ اللہ نے ان چیزوں کو حرام کیا ہے. فَإِن شَهِدُوا پھر اگر وہ گواہی دے دیں, فَلَا تَشْهَدْ مَعَهُمْ پھر آپ ان کے ساتھ گواہی نہ دینا. معنی کیا ہے کہ اگر وہ جو ہے وہ گواہی دے دیں, جیسے وہ خود سے ہی کہتے تھے نا کہ یہ حلال ہے یہ حرام ہے, تو ان لوگوں کو کہو کہ آئیں اور جو خود سے انہوں نے چیزیں اپنے پر حرام کر لی ہیں اس پر یہ گواہی دیں. تو اول تو یہ گواہی نہیں دیں گے, جرت نہیں کریں گے کہ گواہی دیں, کیونکہ یہ رسمیں ہیں جو انہوں نے اپنے اوپر خود سے مقرر کی ہوئی ہیں. اگر یہ گواہی دے دیں, اتنے ڈھیٹ ہو جائیں کہ جھوٹی گواہی دے دیں, تو تم ان کے جھوٹ میں ان کا ساتھی نہ بننا. کیا کرنا؟ فلا تشد ماہم تو آپ ان کا ساتھ نہ دینا. ولا تتبع اہوا الذین کذبوا بآیاتنا اور ہرگز ان لوگوں کی خواہشات کے پیچھے نہ چلنا جنہوں نے ہماری آیات کو جھٹلایا ہے. تو انہوں نے جو حلال حرام کے طور طریقے مقرر کر دیے ہیں ان کی پیروی نہ کرنا, کیونکہ انہوں نے ہماری آیات کو جھٹلایا ہے. والذین لا یؤمنون بالآخرتی اور یہ وہ لوگ ہیں جو ایمان نہیں لاتے آخرت پر, وہم بربہم یعدلون اور جو دوسروں کو اپنے رب کا ہمسر ٹھہراتے ہیں. یہاں پر جو خواہشات کی پیروی کرنے والے ہیں ان کے بارے میں اللہ رب العزت نے جو ہے وہ کیا فرمایا, اصل بات یہ ہے کہ یہ ہیں وہ لوگ جو کہ اللہ کے نام پر طرح طرح کی رسمیں بنا لیتے ہیں اور جو ہے یہ شرک کرتے ہیں. اور نمبر دو کیا کرتے ہیں, یہ آخرت پر دراصل ایمان ہی نہیں لاتے. اگر یہ آخرت پر ایمان لاتے تو ہو نہیں سکتا تھا کہ یہ پھر شرک کرتے. تو یہ اللہ کی نشانیوں کو اس لیے نظر انداز کرتے ہیں, انہیں جو ہے یہ ڈر نہیں ہے کہ مرنا ہے اور پھر اللہ حساب کتاب لے گا. یہ چونکہ اس بات سے بے پرواہ ہیں کہ اللہ ان کو بالآخر پکڑنے والا ہے, اس لیے یہ دوسری باتوں کو اہمیت دیتے ہیں. حالانکہ ان کو جو ہے وہ اللہ کو اہمیت دینی چاہیے تھی, ایک اللہ کو اپنا رب بنانا چاہیے تھا اور اس کی بڑائی کا غلبہ ذہن پر اتنا طاری ہو جاتا کہ پھر وہ کسی کی جو ہے وہ پرواہ نہ کرتے. تو یہ ہے جو اصل بات جس کا یہاں پر جو ہے وہ حکم دیا جا رہا ہے. تو دلیل کے آگے جھکنا چاہیے, خواہش جو ہے اس کے آگے نہیں جھکنا چاہیے. تو ان کے اندر تین بیماریاں پائی جاتی تھیں, نمبر ایک خواہشات نفس کی پیروی, نمبر دو آخرت پر ایمان نہ لانا, نمبر تین شرک کرنا.